नमस्कार, कृष्णसार एफएम 94 मेगाहर्जको बिहानी प्रस्तुति पश्चिम डायरीमा विनोद गौतम र निशु जोशीको हार्दिक स्वागत छ। पश्चिम डायरीको शुरूमा मुख्य खबरका शीर्षकहरू।
पाक सिमानामा दर्जन बढी सीमा स्तम्भ हराए, प्रशासन भन्छ सरकारी स्तरको पहलले मात्रै समस्या टुङ्गिन्छ।
सुदूरपश्चिममा निशुल्क औषधिको अभाव, सिटामोल पनि छैन। मध्यपश्चिमका सबै स्वास्थ्य संस्थामा औषधि पुगिसकेको निर्देशनालयको दावी।
बर्दियाको सदरमुकाम गोलरियामा अतिक्रमण गरी घटहरा निर्माण, बाँकेमा घरेलु तथा उद्योग क्षेत्रमा 44 अर्ब बढी लगानी।
र आकर्षणको गन्तव्य बन्दै बाजुराको बढीमालिका, बझाङमा गरिबी निवारण कार्यक्रम 1.5 वर्षदेखि अवरुद्ध।
साना तथा मझौला कृषक आयस्थिर वृद्धि आयोजनाको कृषि व्यवसाय अनुदान सहयोग मार्फत आधुनिक मौरी पालनका लागि कृत्रिम आधार चाका उत्पादन तथा बजारीकरण उपआयोजना सञ्चालन गर्न अनुदान वर्ग 3 अन्तर्गत सम्झौता भए बमोजिम क्रियाकलाप भइरहेको छ। मध्य र सुदूरपश्चिममै मैनलाई प्रशोधन गरी उत्पादित कृत्रिम आधार चाका उत्पादन भइरहेको पनि सहर्ष जानकारी गराउँदछौ। शुद्ध मह मौरी सम्बन्धी सम्पूर्ण जानकारी चाहिएमा सम्पर्क गर्नुहोला। ओम शिवशक्ति मौरी पालन उद्योग, कोहलपुर 11, प्रोपाइटर पुरमल बस्नेत। मोबाइल नम्बर 98483-51025। महासेवन दीर्घ जीवन।
अन्तर्राष्ट्रिय प्रविधि र डिजाइनको साथमा टिसा ज्वेल्स एन्ड डायमन्ड्स प्रस्तुत गर्दछ पारम्परिक सुनका गहनाहरू।
अब तपाईँको सहर नेपालगञ्ज 4 त्रिवेणी मोडको सञ्जीत ज्वेलर्समा पनि। सम्पर्क नम्बर 081-523-128।
अब पश्चिम डायरी विस्तारमा। शुरूमा नेपाल र भारत छुट्याउने मुख्य र सहायक गरी दर्जन बढी सीमा स्तम्भ हराएको खबर छ। कान्तिपुर दैनिकमा ठाकुर सिंह थारू लेख्नुहुन्छ, नेपाल र भारत छुट्याउने मुख्य सीमा सहायक गरी 1 दर्जन सीमा स्तम्भ हराएका छन्। पूर्व कटकुइया र पश्चिम मानखोलासम्मको सीमामा मुख्य 5 जंगे पिलर र सहायक गरी दर्जन भन्दा बढी स्तम्भ अहिले देखिएका छैनन्। ती कहाँ गए त? स्थानीय प्रशासनको तथ्याङ्क अनुसार ती मध्ये अधिकांश स्तम्भ खोलाले बगाइदिएको छ। 2 वर्ष अघि राप्ती बाढीले मटहिया 2 भगवानपुर स्थित 643-14 नम्बर सीमा स्तम्भ बगाएको स्थानीयको भनाइ छ। तर प्रशासनको तथ्याङ्कमा उक्त स्तम्भबारे उल्लेख गरिएको छैन। त्यसअघि 335-3, 644-16, 645-17-1 र 657 नम्बरका मुख्य पिलर हराएका थिए। प्रशासनको अभिलेखमा 4 मुख्य र 5 सहायक स्तम्भ बगेको जनाइएको छ। बाँकेको सीमामा मुख्य र सहायक गरी 307 स्तम्भ छन्। 32 मुख्य स्तम्भ मध्ये 5 खुलाले बगाएको हो। त्यस्तै 275 सहायक स्तम्भ मध्ये 5 वटा बगेको र 3 वटा हराएका छन्। नेपालगंजको मुख्य नाका नजिकैका सहायक स्तम्भ हराएका छन्। त्यसबारे सीमावर्ती नेपालीले स्थानीय प्रशासनलाई जानकारी दिँदै आएका छन्। स्थानीय प्रशासनले सरकारलाई लिखित जानकारी गराउँदै आएको जनाएको छ। जिल्ला प्रशासन कार्यालय बाँकेका सूचना अधिकारी खगेन्द्र पौडेल भन्नुहुन्छ, सरकारी स्तरीय पहलबाट मात्रै समस्या समाधान हुन्छ। राप्तीले पूर्वी क्षेत्रको सीमा स्तम्भ बगाउँदा 2 मुलुकको भूमि छुट्याउन समस्या भएको स्थानीयले बताएका छन्।
सुदूरका सरकारी स्वास्थ्य निकायमा सरकारले निशुल्क दिने औषधि मध्ये सिटामोल समेत अभाव देखिएको छ। सुगम र दुर्गम क्षेत्रका बिरामी सामान्य औषधि किन्न निजी औषधि पसल धाउन बाध्य छन्। स्वास्थ्य मन्त्रालयले बजेट निकासा गरे पनि सम्बन्धित जिल्लाले औषधि खरिद गर्न ढिलाइ गरेको पाइएको छ। यसैबीच स्वास्थ्य मन्त्रालयले औषधि अभाव हुन नदिन मध्यपश्चिमका जिल्लालाई बजेट निकासा गरेको छ। सबै स्वास्थ्य संस्थामा औषधि पुगिसकेको क्षेत्रीय स्वास्थ्य निर्देशनालयको दावी समेत रहेको छ। मन्त्रालयले जिल्ला स्वास्थ्य कार्यालयलाई 5 लाखदेखि 15 लाखसम्म बजेट निकासा गरेको क्षेत्रीय निर्देशक डाक्टर रिता जोशीले बताउनुभयो। मध्यपश्चिमका लागि 1.71 करोड बजेट आएको छ। आपतकालीन अवस्थामा खर्च गर्न क्षेत्रीय निर्देशनालयका लागि पनि 10 लाख निकासा भएको छ। सुदूरमा सिटामोल समेत पाइना छाडेको छ। निजीबाट किन्नुपर्दा ऋणको भारी भएको छ। विभागबाटै आउँदैन क्षेत्रीय स्टोर वित्तो। जिल्ला तहको बजेटले गर्जो टर्दैन। सरकारी निकायबाट आश्वासन मात्रै भइरहेको छ। सुदूरपश्चिम ब्यूरोले आजको कान्तिपुरमा खबर छापेको छ।
बर्दियाको सदरमुकाम गुलरियाका मुख्य र सहायक राजमार्ग अतिक्रमण गरी घरटहरा बनाउने क्रम अझै रोकिएको छैन। पूर्व पश्चिम राजमार्गको बाँसकडी क्षेत्रमा अतिक्रमण हुँदै गएको छ भने हुलाकी सड़क गुलरिया नेपालगंज खण्डमा सड़क मिचेर घरटहरा निर्माण भइरहेका छन्। बाँसकडीमा राजमार्ग मिचेर पक्की घर बनाउने समेत सरकारी निकायले व्यवस्था बनाउँदा समेत सरकारी निकायले व्यवस्था गरिरहेको स्थानीयको भनाइ छ। 2031 लागू भएको सड़क ऐनमा घर निर्माण गर्दा राजमार्गमा दायाँ बायाँ 31 मिटर छोडेर संरचना निर्माण गर्नुपर्ने प्रावधान भए पनि त्यो पालना गरिएको छैन। बाँसगढ़ी 8 31 मिटर मिचेर नीलम श्रीवास्तवले घर निर्माण गर्नुभएको छ। उहाँले वसुन्धरी ढकालको घर अगाडि पिलर सहितको पक्की घर निर्माण गरिरहनु भएको छ। ढकालले घर निर्माण रोक्न बाँसगढ़ी नगरपालिका र नेपालगंज स्थित सड़क डिभिजन कार्यालयमा उजुरी दिए पनि सुनवाई नभएको गुनासो गर्नुभएको छ। मिचेर घर बनाए बापत उद्योग वाणिज्य संघ र नगरपालिकाले कर असुली गरिरहेको स्थानीयको आरोप छ। उनीहरूका अनुसार सड़क मिचेर अवैध रूपमा निर्माण भएका संरचनाबाट मासिक 500 देखि 1000 रूपियाँ असुलिने गरिएको छ। नगरपालिकाका कार्यकारी अधिकृत बखत बहादुर खड्काले सड़क मिचेर घर निर्माण कार्य रोक्न निर्देशन दिएको बताउनु भएको छ। कान्तिपुर दैनिकमा खबर छ।
बाँकेमा घरेलु तथा उद्योग क्षेत्रमा करिब 44,63,99,00,000 लगानी भएको छ। घरेलु तथा साना उद्योग कार्यालयका अनुसार 4,189 उद्योग सञ्चालनमा छन्। अघिल्लो वर्ष 600 उद्योग दर्ता भएको कार्यालयले जनाएको छ। कार्यालयका अनुसार चालू आर्थिक वर्षको 5 महिनामा मात्रै 304 उद्योग सञ्चालनमा आएका छन्। नेपालगंज उपमहानगरपालिका र कोहलपुर नगरपालिकामा उद्योग स्थापना हुने क्रम बढ्दै गएको हो। मध्य तथा सुदूरपश्चिमको मुख्य व्यापारी केन्द्र भएकाले उद्योगहरूमा लगानी गर्ने क्रम बढ्दै गएको छ। उद्योगका लागि चाहिने कच्चा पदार्थको सहजता, यातायात लगायतका पूर्वाधारको सुविधा र अनुकूल वातावरणले घरेलु तथा साना उद्योगमा लगानी बढ्दै गएको व्यवसायहरू बताउँछन्। उत्पादनमूलक सामग्री उत्पादन, कृषि, होटल तथा रेस्टुरा र पर्यटनमूलक व्यवसायमा लगानी बढ्दै गएको कार्यालयले जनाएको छ। प्रमुख उद्योग अधिकृत कमल प्रसाद घिमिरेले युवाहरू व्यवसायिक बन्दै गएकाले लगानी बढ्दै गइरहेको बताउनु भएको छ। आजको कान्तिपुरमा खबर छापिएको छ।
सुदूरपश्चिमको धार्मिक तथा पर्यटकीय धरोहर बढ़ीमालिका क्षेत्रको दीर्घकालीन विकास गुरियोजना तयार गरिएको छ। बढ़ीमालिका क्षेत्र करिब 14,000 फीट उचाइमा छ। यसको क्षेत्रफल 500 वर्ग किलोमिटरमा फैलिएको छ। योजना अनुसार नै पूर्वाधार निर्माणमा काम समेत थालिएको जनाइएको छ। बढ़ीमालिकाको पूर्वाधार निर्माणका लागि पञ्चवर्षीय विकास गुरियोजना बनाइएको बताइएको छ। आगामी 5 वर्षमा सकिने गरी थालिएको पूर्वाधार विकासको योजनामा 32,70,00,000 रूपियाँ लगानी हुनेछ। यो क्षेत्र धार्मिक महत्वले मात्र नभई वैज्ञानिक अध्ययन अनुसन्धान स्थलका रूपमा पनि विकसित हुन सक्ने ठाउँ भएको छ। जैविक विविधताका दृष्टिले धनी मानिएको नेपालका 18 जिल्ला मध्ये बाजुरा जिल्ला समेत एक हो। बढ़ीमालिका बाजुराको प्रमुख प्राकृतिक स्रोत सम्पन्न क्षेत्र हो। जिल्ला वन कार्यालयका अनुसार यहाँ 45 प्रजातिका बहुमूल्य जड़ीबुटी सहित विविध वनस्पति पाइन्छन्। अर्जुन शाहले बाजुराबाट कान्तिपुर दैनिकमा यो खबर लेख्नु भएको छ। पश्चिम डायरीमा कृषिमा किसानको सम्भावना।
अहिले कृषिमा किसानको सम्भावना एकदम राम्रो छ, किन भन्दा अहिले बजारको समस्या छैन।
लगायतका अन्य खबर हामीसँगै छन्। अहिलेलाई व्यापारिक विश्राम।
ए बहिनी, आज सपिङ जाने होइन?
जाने त भनेको, तर भने जस्तो कहीँ पाउँदैन।
ल, नेपालगंजको न्यू रोडमा रहेको मिरर फेसन स्टुडियो एन्ड बुटिकमा जाऊ न त।
महँगो होला?
त्यस्तो होइन, तिमीलाई हेर्दा मात्रै महँगो लाग्यो होला, अन्य ठाउँको जस्तै सुपथ मूल्यमा पाइन्छ नि त्यहाँ। र काम पनि छिटो छरितो र विश्वासिलो हुन्छ। त्यहाँ तिम्रो शरीरको बनावट हेरेर फेसन डिजाइनरबाट कपडाहरू पनि बनाइन्छ।
ए, थाहा त थियो महँगो हुन्छ कि भनेर सोचेको, त्यसो पो।
हजुर, साडी, लेंगा, चोलो, कुर्ता सुरुवाल, वान पीस, टू पीस, प्लाजा र लेगिज लगायतका फेसनसँग सम्बन्धित सम्पूर्ण ब्रान्डेड सामानहरू मिरर फेसन स्टुडियो एन्ड बुटिक न्यू रोड नेपालगंजमा। साथै फेसनसँग सम्बन्धित सम्पूर्ण ब्रान्डेड कपडाहरूमा 30% भन्दा माथि भारी छुट। फेसन डिजाइनर अस्मिता शर्मा गौतम, सम्पर्क नम्बर 98680-53-999।
कौशल्या मेमोरियल अस्पताल कोहलपुरबाट दक्षिण हवलदारपुर र पिपरी चोकको बीचमा रहेको भेरी ग्यासको पूर्वपट्टि सुर्खेत रोडमा सरेको सम्बन्धित सबैमा जानकारी गराइन्छ।
हाम्रा सेवाहरू
24 घण्टा इमर्जेन्सी सेवा, जनरल मेडिसिन, जनरल सर्जरी, स्त्री तथा प्रसूति रोग, बाल रोग, हाड जोर्नी तथा नसा रोग, एकुपंचर फिजियोथेरापी, भिडियो एक्सरे, क्यान्सर पत्ता लगाउने बायोस्पी, एफएनएसी, प्याथ स्मार्ट सहितको स्याटो प्याथोलोजी ल्याब, आइभीपी, युभीपी सहितको एक्सरे, एम्बुलेन्स सेवा,
साथै अपाङ्ग
असहाय एकल महिला मुक्त कमैया हलिया ज्येष्ठ नागरिक प्रेस मजदूर रिक्सा मजदूरलाई सबै सेवामा 10% छुटको व्यवस्था गरिएको छ र हाम्रो यस अस्पतालको कुनै ठाउँमा पनि कुनै शाखा उपशाखा नरहेको जानकारी गराइन्छ।
कौशल्या मेमोरियल अस्पताल हवलदारपुर बाके
फोन नम्बर 081414007 र 98482363।
प्रस्तुत छ विश्वविख्यात अमेरिकन ब्रान्ड इनफोकसका आकर्षक तथा भरपर्दो स्मार्टफोनहरू। इनफोकसका स्मार्टफोनहरू विश्वकै सबैभन्दा ठूलो इलेक्ट्रोनिक्स निर्माता कम्पनी फक्सकनद्वारा निर्माण हुने भएकाले ढुक्क भई आज खरिद गरी लेटेस्ट प्रविधिको उपयोग गर्नुहोस्। नजिकैको मोबाइल विक्रेतामा आजै सम्पर्क गर्नुहोस्। इनफोकस, कीप योर लाइफ अलवेज इन फोकस।
नेपालगञ्जका लागि आधिकारिक विक्रेता ग्लोबल ट्रेडिङ नेपालगञ्ज। सम्पर्क नम्बर 98582580877।
के गर्नु लाग्नु भएको दाई?
के गर्नु नि बहिनी, आफ्नो उद्योगबाट उत्पादित खाद्य सामग्रीहरू बजारमा पठाउन लागेको नि।
ए, त्यसो भए तपाईँले खाद्य उद्योग सञ्चालन गरी खाद्य उत्पादनहरू बजारमा बिक्री गर्न क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगञ्जबाट खाद्य अनुज्ञापत्र लिनु भएको छ त?
अह, छैन त, लिनु पर्छ र भने।
याद गर्नुहोस्, तपाईँले सञ्चालन गर्नुभएको व्यवसायमूलक खाद्य उद्योगबाट उत्पादित खाद्य सामग्रीहरू बजारमा बिक्री गर्न अगावै क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय तथा विभागबाट जारी गरिएको खाद्य अनुज्ञापत्र समयमै लिएर त्यस्तो अनुज्ञापत्र प्रत्येक वर्ष नवीकरण गरेर मात्र उद्योग सञ्चालन गर्नुहोला। यदि यस्तो प्रावधानको व्यवस्था गरी अनुज्ञापत्र नलिएर वा नवीकरण नगरी खाद्य उद्योग सञ्चालन गरी उत्पादित खाद्य सामग्रीहरू बजारमा बिक्री गरिएको पाइएमा कानून बमोजिम त्यस्ता खाद्य उद्योग बन्द गर्ने सम्मको कानूनी कारवाही हुन सक्ने बेहोरा जानकारी गराइन्छ। विस्तृत जानकारीका लागि नेपाल सरकार कृषि विकास मन्त्रालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगञ्ज बाँके।
वाओ, तिम्रो घरमा कस्तो राम्रो इलेक्ट्रोनिक आइटमहरू।
कान्तिपुर इलेक्ट्रोनिक्सबाट ल्याएको नि।
ए, एउटा कुरा सुन न, आज मेरो बुढाले एकजना दिदीलाई भेट्नु भयो रहेछ।
इलेक्ट्रोनिक सामानको लागि भौतारिनु भएको रहेछ। कहाँ जाने भनेर सोध्दै हुनुहुन्थ्यो, उहाँले घरको एड्रेस पो दिनुभएछ। कतै तिमीलाई त होइन,
मै त हो नि।
त्यसो भए कान्तिपुर इलेक्ट्रोनिक्स प्लाजा सेतुबीको चोकमा जाऊ है, त्यहाँ इलेक्ट्रोनिक सामान किन्नु परे परामर्श पनि दिइन्छ है।
हजुर, कान्तिपुर इलेक्ट्रोनिक्स प्लाजा सेतुबीको चोक, होलसेल तथा फुटकर विक्रेता। कुनै पनि ब्रान्डका इलेक्ट्रोनिक सामानहरूको थोक तथा फुटकर बजार अब एउटै ठाउँमा। स्तरीय घडी, क्यामेरा, साउन्ड रेकर्डर, स्पिकर, मोबाइल, एलईडी टिभी, फ्रिज, विदेशी ब्रान्डका साउन्ड सिस्टम, मोबाइल एसेसरिज, आइफोन 7 प्लस, ल्यापटप, साथै स्यामसुङ, सोनी, स्काईबर्थ, डिस होम डिलर र बजारमा चाहिए भन्दा सस्तो र सुपथ मूल्यमा उपलब्ध छ। झुकिन र ठगिन नपर्ने एकमात्र स्थान कान्तिपुर इलेक्ट्रोनिक्स प्लाजा सेतुबीको चोक। सम्पर्क नम्बर 081520615।
विश्रामपछि पश्चिम डायरीमा फेरि स्वागत छ। पश्चिम डायरी krishnasarifm.org.npमा इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ। अब बाँकी खबर।
बाँकी खबरको साथमा
प्रेस्टो प्रेसर कुकर।
प्रेस्टो प्रेसर कुकर अब खाना पाक्छ टेस्टी र हेल्दी। छिटो छिटो VMI ग्रुपको उत्कृष्ट उत्पादन।
कृषिमा किसानहरूको सम्भावना राम्रो देखिएको छ। व्यावसायिक रूपमा सञ्चालन भइरहेका विभिन्न व्यवसायको बजार राम्रो रहेको उनीहरू बताउँछन्। परम्परागत प्रणाली छोडेर आधुनिक तरिकाले व्यवसाय सञ्चालन गरेकाले लाभ लिन सकिने उनीहरूको अनुभव छ। सामान्य किसानले पनि दुग्ध व्यवसायबाट महिनामा 40,000-50,000 कमाउने गरेको उनीहरू भन्छन्। थप कुराकानी गर्दै कालिका दुई बर्दियाका अगुवा किसान इन्द्र प्रसाद लुइटेल।
अहिले कृषिमा किसानको सम्भावना एकदम राम्रो छ। किन भन्दा अहिले बजारको समस्या छैन। दुध उत्पादन गर्ने किसानहरू भयो, मासु उत्पादन गर्ने किसानहरू भए, बाख्रा पालन व्यवसाय भयो, कुखुरा पालन व्यवसाय भयो, आलु खेतीहरू भयो, धान उत्पादन गर्ने कुरा बिक्री गर्ने अहिले समस्या छैन। बिक्री जहाँ लगेर पनि अहिले घर घरै आएर पनि दुध बिक्री हुन सक्छ। त्यस भएर चाहिँ व्यावसायिक रूपमा जुनसुकै व्यवसाय गरे किसानले गरे पनि यसको चाहिँ अहिले एकदम राम्रो चाहिँ पाटो चाहिँ छ।
बाँके बर्दियामा किसानले कस्तो व्यवसायलाई अँगार्यो भने अझ अगाडि बढ्न सक्छन्?
यो के छ भन्दा हिजोदेखि गरिआएको परम्परावादी खेती प्रणाली भन्ने छ। एउटा गाई भै पनि एउटैले, भैँसी पनि एउटैले, खेती पनि एउटैले, बाख्रा पनि एउटैले सबै गर्छ। यो प्रणाली नगरिकन जुनसुकै व्यवसाय गर्दा पनि एउटा चिजको व्यवसाय गर्नु पर्यो। जस्तै खेती गर्नेले धान खेती मात्रै गर्ने, गहुँ खेती मात्रै गर्ने, पशुपालन व्यवसाय गर्नेले अरू खेती नगरिकन पशुपालन व्यवसाय गर्ने, बाख्रा पालन गर्नेले अन्य व्यवसाय नगरिकन बाख्रा पालन व्यवसाय गर्ने, यस्ता विभिन्न चाहिँ जुन व्यवसाय आफूले अँगालिएको छ त्यस्तो किसिमको एकद्वार प्रणालीको व्यवसाय गर्यो भने अहिले चाहिँ एकदम राम्रो चाहिँ व्यवसायको सम्भावना छ र मान्छे विदेशी नै पर्ने स्थिति छैन। युवाहरूले अहिले तरकारी खेती मात्रै गरे पनि प्याज खेती लसुन खेती अन्य तरकारी खेती गरे पनि आमदानी छ। दूध पदार्थको लागि चाहिँ व्यवसाय पशुपालन गरे पनि राम्रो आमदानीको स्रोत छ।
सजिलो छ कृषि व्यवसाय गर्न?
सजिलो भन्नाले त यो सजिलो पेसा त होइन, यो दुखिया पेसा हो, तर पनि एउटा स्वाभिमानी पेसा हो। किन भन्दा जागिर खाए जस्तो आज छुट्टी पाएन भोलि छुट्टी पाएन भन्नु पर्दैन। आफूले गरेको व्यवसायलाई रेखदेख गरेर आफूले टाइम मिलाएर अन्यत्र हिँड्ने समय पनि मिल्छ र व्यवसाय गर्दा आफूले गरेको व्यवसायलाई टाइम अनुसार एउटा रुटिन बनाएर रुटिन अनुसार चल्यो भने धेरै मेहनत गर्नु पनि पर्दैन, त्यसलाई चाहिँ व्यवस्थित गर्न सकिन्छ।
सामान्य किसानले व्यावसायिक रूपमै कृषि पेसा गर्यो भने कति कमाउँछ एक महिनामा?
अहिले हाम्रो चाहिँ दुग्ध व्यवसायमा व्यवसाय गर्ने 10 गाई भैँसी पाल्ने मान्छेहरूले मासिक रूपमा चाहिँ सबै खर्च कटाएर 40-50 हजार रुपियाँ बचाउँछन्।
के छ चुनौती कृषि व्यवसायमा?
चुनौती त अब धेरै नै हुन्छ। अब यो दुग्ध पदार्थ पनि कच्चा पदार्थ हो, यसको चाहिँ सरकारले चाहिँ सही व्यवस्था गरिदिनु सकेको छैन। अब हामीले बजारमा लगेर आफैले चाहिँ बिक्री केन्द्रहरू खोलेर दुध खपत गर्नुपर्ने रहेको स्थिति छ। सरकारले त्यस्ता योजनाहरू बनाउने संकलन केन्द्रहरू जस्तै व्यावसायिक रूपमा हेर्ने आलु कोल्ड स्टोरहरू बनाइदिनु पर्ने आलु खेती गर्नको लागि, जस्तै बजारको लागि चाहिँ बाख्रा संकलन केन्द्रहरू पशु बजार हाट बजारहरूको चाहिँ व्यवस्था गरिदिनु पर्ने र पशु हाट बजारमा पशुहरू किनबेच हुन्छ तर बाटोमा ल्याउँदा पुलिसहरूले दुःख दिएर ती बजारमा किनेर ल्याएका पशुहरू पनि लान लान नदिएर बाटोमा थुनेर राखिदिएर धेरै किसानहरूलाई परेशान गर्ने परिस्थिति छ। यस्ता चिजहरूको अन्त्य हुनुपर्छ।
किसान आफैले कसरी सुरुवात गर्ने यस्ता व्यवसाय?
किसान आफैले के छ भन्दा अब किसानले पनि म विदेश गएर अर्काको देशमा गएर मैले वर्ष महिनाको 10,000-15,000 कमाउनु भन्दा बरु आफ्नै परिवारसँग घरमा बसेर मैले 1-2 लाख त विदेश जान लागेको पैसालाई यहीँ 1.5-2 लाख रुपियाँ लगानी गरेर व्यवसाय गरेर गोठ निर्माण गरेर पशु किनेर चाहिँ लाग्यो भने कृषि वाणिज्य ब्याङ्कहरूमा जुन 6% ब्याजमा अहिले चाहिँ लोन दिइरहेको छ, यो लोनलाई चाहिँ स्वीकृत गराएर निम्न आय भएका मान्छेहरूलाई लगानी गरेर ती ऋणबाट ल्याएर व्यवसाय सञ्चालन गर्यो भने बिस्तार एउटा दुईवटाबाट सुरु गरे पनि 5 वर्षमा 10 बनाउन सकिन्छ र पहिला सुरुमा कमबाटै सुरु गर्दा राम्रो हुन्छ भन्ने म सुझाव दिन चाहन्छु।
केही थाहा नभएका किसानले चाहिँ कसरी अगाडि बढ्दा राम्रो हुन्छ?
यसको लागि अब देशमा विभिन्न चाहिँ संघ संस्थाहरू एनजिओ छन्, किसानहरूलाई कसरी व्यवसाय गर्ने भन्ने तालिमहरू गराउने, अब किसानहरूलाई जनचेतनाको चाहिँ सबभन्दा ठुलो जनचेतना हो, पैसा कसरी आउँछ भन्ने बारेमा किसानहरूले थाहा पाएका हुँदैनन्, यिनलाई चाहिँ सिकाएर नगदे चिजहरू नगदी बालीहरू पशुपालन र नगद दैनिक आमदानी गर्ने र बजारमा रहेका बाहिर रहेका पैसाहरूलाई आफ्नो गाउँमा भित्र्याउने पोलिसी अनुसार संस्थाहरूले पनि लगानी गर्ने कृषि विकास कार्यालय, जिल्ला पशु सेवा कार्यालय, कृषि विकास ब्याङ्क, वाणिज्य ब्याङ्कहरू यस्ता संस्थाहरूले चाहिँ सहयोग गरिदिनुपर्छ। यस्ता चाहिँ युवाहरू जो देशमा पढेर रोजगार नपाएर बिरलिएर हिँडिरहेका युवाहरू छन्, त्यसको लागि उनीहरूले एउटा चाहिँ खोजेर तालिमहरू गराइदिने सिपमूलक तालिमहरूको व्यवस्था गरिदियो भने उद्यममा अगाडि बढ्न सकिन्छ भन्ने चाहिँ लाग्छ मलाई।
भनेपछि कृषि व्यवसायलाई अगाडि बढाउनको लागि वृहत अभियानको खाँचो छ।
सक्षम मान्छेहरूले तिनलाई बरालिएर रहेका युवाहरूलाई तालिमहरू गराएर रोजगारमूलक तालिमहरू दिने र उनलाई व्यवसाय गर्दा यसरी फाइदा हुन्छ भन्ने कुराहरूमा तालिम गरायो भने यो धेरै राम्रो छ। किन त भन्दा म पनि पहिला कुनै व्यवसाय गर्दैन थिएँ, त्यतिकै चाहिँ हिँड्थेँ। मलाई एउटा लघु उद्यम भन्ने संस्था आयो, त्यो संस्थाले चाहिँ 15 दिनको एउटा तालिम दियो, त्यसमा तालिम गरेर चाहिँ बजारीकरण कसरी गर्ने, उत्पादन कसरी गर्ने र उत्पादन गरिसकेपछि त्यसलाई कसरी बजारमा बिक्री गर्ने र आमदानी गर्ने भन्ने बारेमा एउटा 15 दिनको तालिम लिइसकेपछि वास्तवमा व्यवसाय गर्दा यसरी आमदानी हुँदो रहेछ र यसमा यसरी पैसा आउँदो रहेछ भन्ने कुरो मैले अनुभव सिकेँ र आज मैले पशुपालन व्यवसाय, मौरी पालन व्यवसाय गरिरहेको छु, यसबाट मलाई राम्रै कमाई चाहिँ भइरहेको छ।
कालिका दुई बर्दियाका अगुवा किसान इन्द्र प्रसाद लुइटेल र खगेन्द्र दाहाल। अब बाँकी प्रसंग। बझाङ माझी गाउँमा खानेपानी आयोजना निर्माण भएको 1 वर्ष बढी भयो। गरिबी निवारण कोषको सहयोगमा कैला सामुदायिक संस्थाले निर्माण पूरा गरेको आयोजनाका लागि दोस्रो किस्ताको रकम निकासा भएको छैन। यस्तो एक साताभित्र रकम आउँछ भन्ने आश्वासन पाएर उदारोमा खानेपानी योजना सकेका सुरुमाका अतीत बोहरा 1 वर्षदेखि गाउँ जान सकेका छैनन्। योजना सम्पन्न गर्ने सामुदायिक संस्थाका उदाहरण मात्र हुन्। समस्यामा परेका यस्ता योजनाको संख्या बझाङ जिल्लामा 63 छन्। दोस्रो र तेस्रो किस्ता बापत पाउनुपर्ने रकम हालसम्म पनि निकासा हुन सकेको छैन। झण्डै 40 करोड़ बराबरको घुम्ती कोष अलपत्र परेको छ। 3 दर्जन भन्दा बढ़ी पूर्वाधारका योजना अधुरै छन्। सामाजिक परिचालक नहुँदा ऋण लिएर भाग्न थालेको गुनासो बढ़ेको छ। सामुदायिक संस्थाका पदाधिकारी गाउँ जान सकेका छैनन्। गरिबी निवारण कार्यक्रम 1.5 वर्षदेखि अवरूद्ध। बझाङबाट बसन्त प्रताप सिंहले कान्तिपुरमा खबर लेख्नु भएको छ।
नयाँ कुष्ठरोगी पत्ता लगाउन स्वास्थ्यकर्मी गाउँ परिचालन भएका छन्। जनस्वास्थ्य कार्यालयका अनुसार जिल्लाको ढरापुर, सीतापुर, मनिकापुर, बागेश्वरी, इन्द्रपुर, बेलबार, खजुराखुर्द, नौबस्ता, चिसापानी, राधापुर, महादेवपुरी, लक्ष्मणपुर, कालाफाटा लगायतका 25 गाविस कुष्ठरोग उच्च जोखिममा छन्। कुष्ठरोग निवारण अभियान अन्तर्गत यी गाविसमा माघ 10 गतेदेखि स्वास्थ्यकर्मी परिचालन गरेर नयाँ कुष्ठरोगी खोज्न थालिएको हो। स्वयंसेवकले पहिले कुष्ठरोगका शंकास्पद व्यक्ति पत्ता लगाउने र त्यसपछि स्वास्थ्यकर्मीले शरीर जाँचेर पुष्टि गर्ने गरेका छन्। प्रति 10,000 जनसंख्या बराबरमा 3 जना कुष्ठरोगका बिरामी रहेको तथ्याङ्क छ। नेपालगंज स्थित आईएनएफ साइनिङ अस्पताल संघको सहकारीमा जनस्वास्थ्य कार्यालयले शुरू गरेको अभियान माघ 14 गतेसम्म चल्ने बताइएको छ। अर्जुन ओलीले नागरिक पश्चिमेलीमा खबर लेख्नु भएको छ। पश्चिम डायरीमा नेपाल आइडलमा सहभागीको प्रतिक्रिया।
बिगेस्ट प्लेटफर्म पाए
पार्टिसिपेट गर्नुले मेरो लागि ठुलो कुरा
हो। नर्भस थिए, धेरै कुरा नलेज भयो भनौँ।
नेपालमै फर्स्ट टाइम भएको प्रोग्राम हो यो।
रिजल्ट हेरेर चाहिँ अलिकता आफूलाई सेटिस्फाई छैन।
मलाई त एकदम फेस्टिभल जस्तो लागिरहेछ।
लगायतका सामग्री हामीसँगै छन्। अहिलेलाई फेरि व्यापारिक विश्राम।
महिला समूहद्वारा उत्पादित अर्गानिक स्याउ खाऊ, स्वस्थ रहौ।
साना तथा मझौला कृषक आय स्तर वृद्धि आयोजनाको पूरक अनुदान सहयोगमा सञ्चालित ताजा च्याउ उत्पादन उपआयोजनामा यस बेलभार पाँच बाँकेका नवज्योति महिला कृषक समूहले च्याउ उत्पादन गरिरहनु भएको छ।
हालसम्म यस समूहले उपआयोजनाको सम्झौता बमोजिम सम्पूर्ण क्रियाकलाप सम्पन्न गरिसकेको छ
र अहिले बजारमा महिला समूहहरूद्वारा उत्पादित अर्ग्यानिक च्याउ आइरहेको जानकारी गराउँदछौ।
च्याउको आवश्यकता भएमा हामीलाई सम्झन सक्नुहुनेछ। थप जानकारीका लागि मोबाइल 98682323 98682323।
सम्पूर्ण घरायसी भाँडा बर्तनहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
हामीलाई होइन, नेपाल स्टोरलाई सम्झनुहोस्।
नेपाल स्टोर धम्बोजी नेपालगंज।
हजुर, अब मल्टिकलर छपाईको लागि काठमाडौँ र लखनऊ धाउनु नपर्ने भयो किनभने मध्य तथा सुदूरपश्चिममै पहिलो अत्याधुनिक मल्टिकलर प्रिन्टिङ प्रेस म्याक्सवेल प्रिन्ट्स नेपालगञ्जमै खोलिसकेको छ जहाँ तपाईँको चाहना अनुरूप उच्च स्तरीय मल्टिकलर प्रिन्टिङ र डिजाइनिङ गरिन्छ। यति मात्र होइन, म्याक्सवेलमा लेजर, ब्रोसर, क्यालेन्डर, चेकबुक, पासबुकका साथै रङ्गीन तथा सादा छपाई सम्बन्धी सम्पूर्ण कार्यहरू अति नै सुपथ मूल्यमा गरिन्छ।
सम्पर्कका लागि म्याक्सवेल प्रिन्ट्स प्राली धम्बोजी गुल्मा पछाडि फोन नम्बर 081-5280-11-5280-12।
वाउ, बर्गर र पिज्जा।
त्यही भएर त तिमीलाई यहाँ ल्याएको। दुईवटा पिज्जा खाँदा एउटा पिज्जा फ्री, त्यो पनि मूल्य रु 160 मा मात्र।
हेलो, तिमीहरू कहाँ हो? नास्ता खान जानु भनेको होइन?
ए, त्यसो भए तिमी बस पार्कमा रहेको चाइनिज फास्ट फुड एन्ड कटेजमा आइहाल न।
माछाका विभिन्न परिकार, लोकल कुखुराको लेग पिस, ललिपप, खसीको मम, सेकुवा, कलेजो, भुटुवा आदि नास्ता र अर्डर अनुसार खाना तथा नास्ताको राम्रो व्यवस्था छ।
साथै होम डेलिभरीको पनि सुविधा छ।
सम्पर्क चाइनिज फास्ट फुड एन्ड कटेज, प्रोप्राइटर मिलन रागी। सम्पर्क नम्बर 98145-55221। स्थान नेपालगञ्ज बस पार्क रोड, सल्ली बजार जाने गाडी लाग्ने ठाउँ।
सम्पूर्ण समाचार र स्थानीय विचारका लागि
दैनिक नेपालगञ्ज, नेपालगञ्जबाट प्रकाशित हुने दैनिक पत्रिका, नेपालगञ्जको अर्को परिचय दैनिक नेपालगञ्ज।
कृष्ण सार एफएम 94 मेगाहर्जको पश्चिम डायरीमा विश्रामपछि फेरि स्वागत छ। अब बाँकी खबर। विश्वका 50 भन्दा बढ़ी देशमा लोकप्रिय बनेको आइडल श्रृंखला हिजोदेखि नेपालमा पनि शुरू भयो। एपी वान टेलिभिजनले यसको अधिकार लिएर अडिसन नेपालगंजमा शुरू गर्यो जसमा मध्य र सुदूरपश्चिमबाट समेत सहभागी भएका थिए। नेपाल आइडलको विजेताले महिन्द्रा केयूवी 100 20 लाख नगद पुरस्कार र 15 लाख रूपियाँ बराबरको भिडियो एल्बमको करार पनि प्राप्त गर्नेछन्। नेपालगंजमा गरिएको अडिसनबारे सहभागीहरू के भन्छन् त सुनौ आजको नागरिक आवाज।
मेरो नाम आशिष श्रेष्ठ, म नेपालगञ्ज आदर्श नगर। रमाइलो लागिरहेको छ, बिगेस्ट प्लेटफर्म पाए खुसी लाग्यो।
राजकुमार विश्व, सिलेक्ट भइन्छ कि भएन, अब उता जानुपर्छ, यहाँबाट त भयो, अब माथि गएर माथि मेन जजहरूलाई पर्फर्म गर्ने हो, अब के हुन्छ हेरौँ।
तपन राणा, म देहरादुनदेखि आएको, राम्रै भयो है, जजेसहरूले राम्रै कम्प्लिमेन्ट दिनुभयो, हेरौँ अगाडि के हुन्छ।
शमशेर गोसाई, म रुकुम चौरादेखि, मैले चाहिँ शिव परिवारको चोटिदी खोटो लाउने भन्ने होइन।
मेरो नाम भुवन भट्टराई, म कोलपुरबाट आएको, एकदम खुसी लागेको छ, जजले ठिक छ राम्रो छ बाहिर बस्नुहोस्, नोट राम्रो मिलेको छ, स्केल राम्रो छ भनेर भन्नुभएको छ।
मनिषा गिरी, म कोलपुरबाट, फर्स्टमा त हल्का नर्भस फिल भइरहेको थियो, अब चाहिँ एक्साइटेड छु, जो सिलेक्ट भएको छैन अनि नेक्स्ट राउन्डमा जान बाँकी नै छ।
मेरो दिवेश पुन हो, म चाहिँ सीतापुर तिनकेकोबाट आएको, म फिलिङ एक्साइटेड भइरहेको छ, दामी लागिरहेको छ, यस्तै हो।
मेरो नाम साकार विष्ट, म नेपालगञ्ज बस पार्कबाट,
धेरै कुराहरू सिक्ने मौका पनि पाएँ, त्यही कारणले गर्दा म धेरै खुसी छु।
मेरो नाम उत्कर्ष काजी साकी हो, यही नेपालगञ्जबाट आयो म। यो मेरो लागि एकदम अनरेबल कुरा हो किनकि यति ठुलो प्लेटफर्म नेपालगञ्जबाट पहिला सुरु भइरहेछ जुन कि पहिला कहिले पनि भएन। पार्टिसिपेट गर्नु नै मेरो लागि ठुलो कुरा हो।
मेरो नाम योगेश भण्डारी, म यही कालकाटो 24 विकास नगरबाट। नर्भस थिएँ तर अब एक्सपिरियन्स भयो, यस्तो हुँदो रहेछ, यस्तो गर्दा यस्तो हुँदो रहेछ भन्ने कुरा थाहा भयो, धेरै कुराहरू नलेज भयो भनौँ।
मेरो नाम चाहिँ रेचल थापा, एकदमै राम्रो लागिरहेको छ किनभने नेपालमै फर्स्ट टाइम भएको प्रोग्राम हो यो।
मेरो नाम सञ्जय सो, अनि म चाहिँ टिकावरबाट आएको अडिसन दिनको लागि। जस यहाँ भएको ट्यालेन्टहरूलाई चाहिँ एउटा सो गर्ने एउटा प्लेटफर्म पाएको छ सबैले, होइन।
मेरो नाम चाहिँ सृष्टि थापा, द फर्स्ट टाइम हो है, अभियसली एक्साइटमेन्ट भइहाल्छ एन्ड ह्याप्पी पनि छु।
मेरो नाम शिव अर्याल, फर्स्ट एक्सपिरियन्स हो होइन, नेपाल आइडलमा फर्स्ट चोटि हुँदैछ र मेरो नि यस्तो सिङ्गिङ कम्पिटिसनमा पहिलो एक्सपिरियन्स हो, इट वाज गुड।
मेरो नाम प्रसन्न जोशी हो, खुसी लागिरहेको छ तर यो रिजल्ट हेरेर चाहिँ अलिकति आफूलाई सेटिस्फाई छैन।
अङ्किता, म चिसा बानी, मलाई त एकदम फेस्टिभल जस्तो लागिरहेछ।
सुर्खेत उपत्यकामा बढ्दो खानेपानीको संकट टार्न भेरी नदीको पानी ल्याउने तयारी गरिएको छ। जनसंख्या वृद्धि भएसँगै उपत्यकामा खानेपानीको संकट भएपछि भेरी नदीबाट पम्पिङ गरेर पानी ल्याउने प्रक्रिया थालिने भएको हो। यस्तै साना उद्यमीले सुर्खेतमा ठूला आँट गरेका छन्। आमदानी जोगाउँदै लगानी बढाउँदैछन् महिला ललित बहादुर बुढाले सुर्खेतबाट खबर लेख्नु भएको छ।
नेपालगंज आठ रानीतलाउ स्थित काठ महल मन्दिरको सम्पत्तिमा लामो समयदेखि रजाई गरिरहेका भारतीय बाबा गंगादासलाई कारवाही गर्ने विषयमा स्थानीय प्रशासनले मौनता साँधेको पाइएको छ। बाबालाई कारवाहीको माग गर्दै मन्दिर व्यवस्थापन समितिले जिल्ला प्रशासन कार्यालय बाँकेमा पटक पटक दिएको निवेदनको प्रशासनले व्यवस्था गरेको हो। भारतीय नागरिकले लामो समयदेखि मन्दिरको सम्पत्तिमा रजाई गर्दै आएपछि उनलाई कारवाही गरेर मन्दिरबाट निकाल्न श्रीचन्द्र भगवान शंकर कठ महल मन्दिर व्यवस्थापन समितिले प्रशासन कार्यालय समक्ष पटक पटक लिखित निवेदन पेश गरेको थियो। कारवाही गर्न अनुरोध गर्दा पनि प्रशासन कार्यालय मौन बसेको समितिका पदाधिकारीले बताएका छन्। को सद्भाव दैनिकमा विजय मल्लले खबर लेख्नु भएको छ।
बाँकेमा 4,500 बढ़ी खेतीयोग्य जमिन बाँझो रहेको पाइएको छ। कुल 57,000 हेक्टर जमिन मध्ये बाँकेमा 52,500 हेक्टर जमिनमा यसअघि खेती हुँदै आएको थियो। पछिल्लो समयमा खेतीयोग्य जमिन बाँझो हुने क्रम बढ़दै गएको हो। जिल्ला कृषि विकास कार्यालय बाँकेका अनुसार धेरै जग्गा भएकाहरूले केही जमिनमा खेती लगाउने भए पनि बाँकीलाई बाँझै छाड्ने गरेका छन्। बाँकेलाई कृषिको पकेट क्षेत्रका रूपमा लिइने गरेको छ तर वैदेशिक रोजगारीका कारण युवाहरू विदेशिन थालेपछि उर्वर जमिन बाँझो रहने गरेको कार्यालयले जनाएको छ। खगेन्द्र दाहालले सद्भावमा खबर लेख्नु भएको छ। पश्चिम डायरीमा अब नागरिक मत जिउँदै महिलामाथि आगो लगाउन सक्ने अमानवीय तथा क्रूर घटनाको जतिसुक्दै निन्दा गरे पनि कमै हुन्छ। त्यस्ता व्यक्तिलाई कानूनको कडघरामा ल्याएर पीड़ितलाई न्याय दिलाउन पर्छ र महिला विरूद्धका हिंसामा सबै एक हुनुको विकल्प छैन। महिलामाथि हुने क्रूर तथा अमानवीय व्यवहार कसरी रोक्ने? नेपालगंजका प्रकाश भाटको विचार।
हिंसा हटाउने कुरा गर्दाखेरि खास रूपमा जनचेतना जगाउनुपर्छ, शिक्षामूलक कार्यक्रमहरू अरेस प्रोग्रामहरू गर्नुपर्छ। अनि अर्को कुरा के हो भने खास यसको लागि सबभन्दा पहिला महिलाले अग्रसर हुनुपर्छ जस्तो लाग्छ मलाई। महिलाहरूबाट महिलाहरू नै बढी पीडित भएको पनि छ किनभने शिक्षित महिलाले अशिक्षित महिलाहरूलाई आफ्नो कस्तो व्यवहार गर्नुपर्छ भन्ने कुरा नबुझेर पनि आफू अलि ठुलो भइसके मैले म आफू सक्षम भइसकेपछि अरूलाई सक्षम बनाउनुहुन्न भन्ने धारणा पनि छ कि कसै कसैको।
यिनै खबरसँगै पश्चिम डायरी सकिएको छ। बिदा माग्नु अघि मुख्य मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
बाँके सिमानामा दर्जन बढी सीमा स्तम्भ हराए, प्रशासन भन्छ सरकारी स्तरको पहलले मात्रै समस्या टुङ्गिन्छ।
सुदूरपश्चिममा निशुल्क औषधिको अभाव, सिटामोल पनि छैन। मध्यपश्चिमका सबै स्वास्थ्य संस्थामा औषधि पुगिसकेको निर्देशनालयको दावी।
बर्दियाको सदरमुकाम गुलरियामा अतिक्रमण गरी घटहरा निर्माण, बाँकेमा घरेलु तथा उद्योग क्षेत्रमा 44 अर्ब बढी लगानी।
र आकर्षणको गन्तव्य बन्दै बाजुराको बढी मालिका, बझाङमा गरिबी निवारण कार्यक्रम 1.5 वर्षदेखि अवरुद्ध।
पश्चिम डायरी कृष्ण सार एफएम .org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर आफूले चाहेको बेला पनि सुन्न सकिन्छ।
हवस् त, प्राविधिक सहयोगी गोपीसँगै विनोद र मनिषु पनि विदा हुन्छौ। आज माघ 13 गते बिहिबार, जनवरी 26 तारिक, तपाई सबैका लागि आजको दिन शुभ रहोस्। नमस्कार।